उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी आज पनि गुरूप्रसाद मैनालीको नासो कथा संग्रह लिएर आएका छौं। नासोभित्र 11 वटा कथाहरू संग्रहित छन्, जसमध्ये आज केही कथाहरू हामी वाचन गर्नेछौं। शुरूआतमा वाचन गर्दैछु गुरूप्रसाद मैनालीको कथा शहीद। बाबु, ओ देवता बाबु, सुन्नु भएन? अखबारका पंक्तिबाट आँखा हटाएर मैले आगन्तुकपट्टि हेरेँ। उसका हातमा एउटा सादा लिफाफा र एक पाना कागज थियो। हल्ला मचाएर मेरो शान्ति भङ्ग गरिदिएको हुनाले आगन्तुक उप मलाई अलिअलि रिस उठिराखेको थियो। झर्केर सोधेँ, के बाबु बाबु चिचाइरहेको? को बाबुलाई खोज्छौ तिमी? कोही कलेजमा पढ्ने गोरो गोरो पातलो बाबु क्या, चस्मा लाउने? आगन्तुक सायद मभन्दा पहिले यस कोठामा बस्ने विद्यार्थीलाई खोजिरहेको थियो। मैले उत्तर दिएँ, उनी त अस्ति नै गइसके। गइसके? ओहो, एकपटक खबर पनि दिएनन्। साँच्चै नेपालको मानिसलाई माया मोह भनेको एक जात हुँदैन। अब लौ, मेरी डलीलाई खत कसले लेखिदिन्छ? मैले उत्सुकतापूर्वक सोधेँ, को डलीलाई चिठी लेखाउँछौ? रामकी आमालाई। को रामकी आमा? आगन्तुकको आँखा झिम्क्याएर आफ्नो अट्टहासले कोठा घन्काउँदै भन्यो, मेरी स्वास्नी क्या, रामकी आमा, अब त बुझ्नुभयो? एकछिनपछि आगन्तुकको हातको कागज र लिफाफा मतिर लम्काएर भन्यो, अच्छा बाबु, तपाईँ नै लेखिदिनुहोस् न, मलाई कसैको चिठी चिठी लेख्ने फुर्सद छैन। मैले उत्तर दिएँ, वाह, फुर्सद छैन, यो त गजबको कुरा गर्नुभयो। देवता बाबु कतिजनाको चिठी लेखिदिन्थे थाहा पाउनुहुन्छ? सहरका आधाभन्दा बढ्ता कुल्ली, कबाडी, दरवान, रिक्सावाला नेपालीहरूको चिठी उनी लेखिदिन्थे। बिरामी हुँदा ओखतीमुलो गराउँथे, कतिजनालाई नोकरी लगाइदिन्थे, कैयौँ बेखर्चीलाई खर्च दिएर पाल्थे। के गर्नु, उनी 2 वर्ष बसिदिएको भए नेपालीहरूको ठुलो उपकार हुने थियो। उनलाई फुर्सद हुँदो लेख्दा हुन्, मैले उत्तर दिएँ, मसँग अर्काको चिठी चिठी लेख्ने त्यस्तो फाल्तु टाइम छैन। आगन्तुकले ठुला ठुला आँखा तुल्याएर टाउको हल्लाएर भन्यो, वाह, एउटा सानो चिठी लेखिदिने पनि टाइम छैन। साँच्चै आजकलका तपाईँ पढे लेखेका मानिसहरूले दयामाया भन्ने कुरालाई ठ्यामै बिर्सिदिनु भयो, यो त बडो दुःखको कुरा हो। एकछिनपछि आगन्तुकले आँखा झिम्क्याएर उही अट्टहासका साथ भन्यो, अच्छा, पैसा लिनुहुन्छ? अँ, कति दिन्छौ? पैसा पैसा मसँग एक कौडी पनि छैन। तपाईँ नेपाल फर्कने बेलामा आफ्नो रिक्सामा राखेर स्टेसनसम्म पुर्याइदिउँला, भन्नुहोस्, मन्जुर छ? मैले सोधेँ, पक्का? बिल्कुल पक्का साहेब, वीरबहादुर कसैलाई धोका दिन जान्दैन। आगन्तुकका हातबाट कागज लिफाफा लिएर उसले भने बमोजिम चिठी लेखिदिए। चिठीको मजबुन यस्तो थियो, दरबानीमा लाउन खान मात्र ठिक हुने, एक पैसा नजुगिने हुनाले आजकल रिक्सा चलाउने काम गरिरहेको छु, साह्रै कडा मिहिनेत गर्नुपर्छ, खाने सुत्ने फुर्सद रहँदैन। अहिलेसम्म 400 जम्मा पारिसकेँ, अब दसैँसम्ममा 600-700 पुर्याउँछु र दसैँमा घर आउँछु अनि खेत निखन्नु पर्ला। दसैँमा आउँदा तिमी र रामलाई नयाँ नयाँ कपडाहरू लिएर आउनेछु, अब त राम ठुलो भइसक्यो होला, चकचक गरेर तिमीलाई हैरान पार्दो हो। सडकमा साना साना केटाकेटी खेलेको देख्दा मलाई रामको जजलको लाग्छ, यति टाढा परदेशमा खालि तिमीहरूको मायाले बाँचिरहेको छु इत्यादि। चिठी सुनिसकेपछि उसले आफ्नो हाँसोले कोठा घन्काउँदै आँखा झिम्क्याएर भन्यो, वाह बाबु वाह, चिठी हेर्ने बित्तिकै रामो राम डल्ली दङ्ग पर्से, तपाईँ त देवता बाबुभन्दा पनि राम्रो लेख्नुहुँदो रहेछ गाँठे। सत्य, अब 15 दिनमा सारा कुल्ली दरबानहरूले घेरेनन् भने मलाई भन्नु। मैले हाँसेर भने, हो रिक्सा त हाँकिरहेकै छौ, अब चिठी लेख्ने कुरो पनि घन्टा बजाएर सबैलाई सुनाउँदै हिँड्नु। अनि उसले एकछिन भित्तापट्टि हेरेर लामो सास फेरेर भन्यो, मैले कसैलाई सुनाउनु पर्दैन बाबु, यस कमरामा सबै आफै आइपुग्छन्, यो देवता बाबु बस्ने कमरा हो। एकछिनपछि मैले सोधेँ, वीरबहादुर, के तिम्रो खेत अर्काले लिएको छ? जी, गाउँकै साहुले 500 बन्धकमा खाएको छ। एकैपटक किन त्यतिको ऋण लिएको त? मैले फेरि सोधेँ, किन एकैपटक लिन्थेँ? डलीलाई बिहे गर्दा 100 लिएको थिएँ, त्यसैलाई दोब्राई तेब्राई 500 पारेर खेत खाइरहेको छ। खेत कस्तो छ नि जान्नुभयो? 3 बाली लाग्छ, 20 मुरी मसिनो धान फल्छ, गाउँभरिको मुटु खेत हो हजुर, बाजेले किनेको। तिमीले बिहे गरेको कति वर्ष भयो? मैले फेरि सोधेँ, 10 वर्ष भयो, त्यसबेला डल्ली 14 वर्ष कि हुँदियो, अहिले 24 वर्ष कि भाइ। दसैँ वर्षमा 100 को 500 भयो त? दसैँ वर्षमा एक सयको पाँच सय भयो त ब्याज कति लिन्छ नि जान्नुभयो सयकडा पच्चिस अनि ब्याजको स्याज स्याजको स्याज गर्दा पाँच सय पुग्न कति बेर लाग्छ र एकछिनपछि बिडी सल्काउँदै हाँसेर भन्यो खाओस् साले कति दिन खाला मैले मनमा नै भने सरकार गरिब प्रजालाई सस्तो ब्याजमा ऋण दिने प्रबन्ध किन गर्दैन एक दिन बिहान वीरबहादुर मेरो कोठामा बस्यो र मलाई देख्ने बित्तिकै सलाम गरेर उही दिव्य हास्यका साथ भन्यो थाहा पाउनु भयो बाबु आज चोरले मेरो ट्याङ्क फोरेर सबै रुपियाँ चोरेछ थानामा रपट लेखाएर आउँदैछु मैले विस्मयका साथ सोधेँ के सबै लगेछ एक पैसा बाँकी छैन कपडा लत्ता पनि लगेछ वीरबहादुरका कुरा सुनेर मलाई अपार दुःख भयो मनमनले भने साउका पीरले स्वास्नी छोराछोरी छोडेर विदेशीको यस गरिबले पसिना बगाएर कमाएको धन कुन पापीले छिनायो होला एकछिनपछि बिडी सल्काउँदै वीरबहादुरले भन्यो जान्नुभयो बाबु कसले चोरी गर्यो म के जानु कसले चोरी गर्यो म चोरी गर्न थोरै गएको थिएँ र त्यही धने चालेको काम हो लौ जे किरी हाल भने पनि सक्छु सालेले म गरिबको सालभरको पसिना खायो त्यसलाई परमेश्वरले हात हातै फल दिएन भने मलाई सुनाउनु होला मैले लामो सास फेरेर भने भाइ फल त अवश्य पाउनुपर्छ चोरी गरेर के गर्छ नि जान्नुभयो रातभर तेह्र नम्बरको कमरामा बसेर जुवा खेल्छ अनि बाँकी पैसा त्यही स्टेसन निरको चिया बेच्ने साइली छ नि हो त्यसैलाई दिन्छ र रक्सी धोकेर आधा दिनसम्म सुतिरहन्छ त्यो साइली भन्ने कहाँ के मानिस रहेछ वीरबहादुर मैले सोधेँ उसलाई कोनी पोखरातिर कि छेत्री नि हो भन्छे मान्छेहरू दमै टिपेर आएकी भन्दछन् यहाँ आउँदा एउटा नौजवान मगर लिएर आएकी थिए मगर छिटो खसी काटेर मासु बेच्थ्यो बिचरा पोहोर साल हैजाले मर्यो त्यसपछि तीन दर्जन पुर्याइसक्यो अलि सहरभरिका ड्राइभर दरबानहरूको अखाडा त्यहीँ छ गाजर लाएर पान चपाएर बसिरहन्छे अस्ति भन्थे वीरबहादुर दाई तपाईँ त कहिले पनि आउनुहुन्न हामीसँग रिसाउनु भएको छ गारे एक नम्बरको चेपारे छ त्यो कहिलेकाहीँ तिमी पनि गस्ती लगाउँछ कि वीरबहादुर कसो राम राम जे कसम खानुहोस् घरमा भगवती जस्तै स्वास्नी छ हजुर छोरो पाए कि वीरबहादुर जस्तो त्यस्तो नालायक काम कहिले गर्दैन धनेको हो नि वीरबहादुर नुवाकोटको छेत्री हो मिलमा भैँसे गाडी हाँक्छ तिमीहरू परदेशमा किन रुपियाँ पैसा साथमा राख्छौ डाकखानाको सेभिङ ब्याङ्कमा जम्मा गर्ने गर न त्यसो गरे त चोरिने डर पनि रहँदैन के गर्नु हजुर हामी पहाड पर्वतका नपढेका मानिसलाई त त्यस्तो गरिरहन पनि असजिलो पर्दो रहेछ एकछिनपछि वीरबहादुरले टेबलमा राखेको घडीपट्टि हेरेर आङ तानेर भन्यो ओहो आठ बजिसकेछ बिदा दिनुहोस् बाबु तिन तिनजना बिरामीलाई खुवाउनु छ बिचराहरू भोकले छटपटाइरहेका होलान् बिरामीलाई खुवाउनु छ को बिरामी छ मैले सोधेँ को भन्नु बाबु मलाई रोजै दुई चारजना बिरामीको स्याहार सुसार गर्ने काम परि आउँछ आज नम्बर सातमा दुईजना छन् नम्बर पाँचमा एकजना परदेशको ठाउँमा बिचराहरू बिरामी हुनासाथ बोलाउँछन् आफ्नो मुलुकका मानिस हुन् बाबु हामीले नहेरे कसले हेर्छ र वीरबहादुर उठेर गयो मेरो मनमा कुरा खेल्न थाल्यो यो कस्तो विचित्रको मानिस हो सालभरको कमाई चोरियो भन्छ तर फिक्री छैन झन् बिरामीहरूलाई खुवाउने पियाउने दायित्व बोकेर हिँड्छ यसलाई नेपालीहरू आफ्ना मानिस भन्ने पुरा ख्याल छ दायित्व लिएर मात्र दायित्व परि आउने हो कि नलिए पनि पर्ने हो मैले केही निर्णय गर्न सकिनँ एक सातापछिको कुरो हो वीरबहादुरसँग स्टेसन निरको रुखमुनि भेट भयो साइकल रिक्सा सियालमा राखेर पानको पसल अगाडि बिडी तान्न लागेको रहेछ मलाई देख्न साथ अग्लो हात उठाएर सलाम गर्यो र उही आफ्नो दिव्य हास्यका साथ भन्यो थाहा पाउनुभयो बाबु धनेशाले गिरफ्तार भयो हिजो राति ट्रेनबाट एकजना नेपाली मुसाफिरको कुम्लो टिपेर भाग्न लागेको रहेछ पुलिसले उत्तिखेरै पक्रेर लग्यो अहिले थानाको हाजतमा बसिरहेछ अब बजिया तीन वर्ष जाकिएन भने मलाई भन्नु होला हाजतमा भएको तिमीले खुद देख्यौ खुद थानाबाट सरासर आउँदैछु के खुसी लागेर हेर्न गएको त मैले सोधेँ नाइ बाबु त्यो पापी थुनिएकोमा के को खुसी लाग्नु दरोगा साहेबलाई पुर्याउन गएको थिएँ बजिया हाजतमा कम्बल ओडेर हतगडी लगाएर झोक्रेर बसेको रहेछ मलाई देखेर भन्थ्यो दाई मद्दत गर चाहे भने सालेलाई भोलि छोडाउन सक्छु तर यसपालि चेतोस् मैले फेरि सोधेँ चोरीमा गिरफ्तार भएको मानिस कसैले छोडाउँदैमा छुट्न सक्छ र जान्नुहुन्छ बाबु सारा दरोगा पुलिसहरू वीरबहादुरका हातमा छन् अब सालेलाई त म लादी लादी हिँड्छु पुलिसहरू कुनै सालेसँग भाडा लिन्न त्यो मोटो दरोगा छ नि हो त्यसलाई भनिदिए भने भोलि छोडिदिन्छ तर एकपटक त सातो लिन्छ भो पुलिसले छोडिदिन्छ त्यही भरोसामा बस मैले उसलाई उत्तर दिएँ के कुरा गर्नुहुन्छ पोहोर साल हिन्दू मुसलमानको दङ्गामा त्यसलाई मैले बचाएको हुँ बाबु एउटा मुसलमानले छुरा हानेर त्यसको भुँडी खसाइदिएको थियो चट्ट म अगाडि गएर छेकेर बाँच्यो त्यसलाई लाग्ने छुरा मेरो पाखुरामा लाग्यो र पन्ध्र दिन अस्पतालमा सुतेँ अहिलेसम्म खच्छँदैछ नपत्याए यी हेर्नुहोस् वीरबहादुरले कमिजको बाहुला सारेर खत देखायो र फेरि गर्वका साथ भन्यो, त्यहाँदेखि मैले जे भने पनि मान्छ। त्यसलाई भनेर मैले चारजना नेपालीलाई छोडाइसकेको छु। पोहोर साल त्यही धनेशालेलाई पनि शराबको केसमा छोडाइदिएको थिएँ, यसपालि छोडाउन्न, त्यसको बानी छुटोस्। एकछिनपछि भन्यो, आज मुसाफिरहरू छैनन् बाबु, डेरामा जान्छु। त्यो पाँच नम्बर कोठामा बस्ने बिरामी सेकेस्त छ, सायद बाँच्दैन क्यार, मऱ्यो भने फेरि घाटमा पुर्याउनुपर्छ। त्यो बिरामी कहाँको मानिस हो वीरबहादुर? रामेछापको गुरुङ हो, त्यहाँ परको बङ्गाली कहाँ भाँडा माझ्थ्यो कि मरेका जति सबैलाई घाटमा पुर्याउँछन्? व्यवहारी से मुर्दालाई कसले पुर्याउँथ्यो बाबु? डुम मेहतरले कुकुर बिरालो फाले चाहिँ घिच्चाएर फालिदिन्छन्। मैले भेटेका जतिलाई घाटमा पुर्याएर जलाइदिने गरेको छु, तर के गर्नु बाबु, बोक्ने मानिस र दाउराले बडो मुस्किल पर्छ। नेपालीहरूलाई भन्न गयो भने यो जात र उजात भन्न थाल्छन्। कफन दाउरामा गरेर मेरो हर साल सौ सवा सौ रुपियाँ खर्च हुन्छ, अब के गर्ने त, आफ्नो देशका मानिस हुन्, अर्थक नभए पनि धर्म त होला। एकछिनपछि रिक्सामा चढेर भन्यो, तपाईँको डेरा पनि त उतै हो नि, बस्नुहोस्, डेरा नै उतारिदिउँला। मैले हाँसेर भने, भाडा लिने भए मात्रै बस्छु, किनकि म पुलिस होइन नि, भन त भाडा लिन मन्जुर छौ? उसले उत्तर दियो, अरे बाबु, त्यति बित्ताभरको ठाउँमा उतारिदिन पनि तपाईँसँग भाडा लिने गरिब छु, मजुरी गर्छु, तर पैसाको निम्ति मैले आत्मा बेचेको छैन। वीरबहादुरलाई मैले फेरि सोधेँ, यो रिक्सा त आफ्नै होला नि? नै बाबु, आफ्नो भए त बेचबाच पारेर पोरै घर पुगिसक्ने थिएँ। घण्टाघरको सामुन्ने त्यो बिल्डिङ छ नि, हो त्यही मारवाडीको हो, सहरमा उसका एक सय रिक्सा चल्छन्। साँच्चै भन त वीरबहादुर, दिनमा कति कमाउँछौ? के कमाउनु बाबु, कुनै दिन आठ दस रुपियाँ पनि होइजान्छ, कुनै दिन जेबबाट रिक्साको किराया तिरेर डेरामा जान्छु। रिक्सा नचलेको दिनको पनि किराया तिर्नुपर्छ, यो त सरासर जुलुम हो नि भाइ। गाडी चलोस् या नचलोस्, एक पैसा छोड्दैन, एक नम्बरको चाहिन्छ त्यो। किराया कति दिनुपर्छ नि? रोजको तीन सय रुपियाँ। रोजको तीन रुपियाँ केही छैन बाबु, तन काटेर दुई पैसा निकाल्छौँ। वीरबहादुर मलाई जवाफ पनि दिँदै जान्थ्यो, बाटामा परिचित मानिसलाई देख्दा हात उठाएर कसैलाई राम राम, कसैलाई सलाम पनि भन्दै जान्थ्यो। रिक्सा बेगसँग दौडिरहेको थियो, कति मानिससँग परिचय थियो उसको। त्यसको खुस मिसाज र विनयशीलता देखेर म दङ्ग भइरहेको थिएँ। डेढ दुई महिनापछिको कुरा हो, एक दिन बिहान वीरबहादुर फेरि मेरो कोठामा दाखिल भयो। उसका दुवै आँखामा आँसु सल्किरहेका थिए। मलाई देख्ने बित्तिकै छातीमा भक्कानु पारेर रुन लाग्यो। मैले मनमनमा भने, यस दुःखलाई हाँसोमा उडाइदिने निस्वक प्राणीको हृदय आज कुन महान आघातले विचलित गरायो होला? यो चोट अवश्य सामान्य छैन होला। अनि प्रकटमा भने, किन यस्तो विवश भइरहेका छौ वीरबहादुर, तिमीलाई के भयो? के भन्नु बाबु, मेरो राम खसेछ, मेरो राजालाई दैवले चुडेर लग्यो। वीरबहादुर झन् घोप्टे परेर डाँको छोडेर रुन लाग्यो। मैले पनि मन थाम्न सकिनँ, गहभरि आँसु भयो। एकैछिनपछि वीरबहादुरले आँसु पुस्दै भन्यो, मेरो राम राजा रईसको छोरो जस्तो राम्रो थियो, गोरो कलकलाउँदो, यति अग्लो निधार भएको बाँचिरहेको भए ठूलो मानिस हुने थियो। अनि उसले अलि धैर्य गरेर भन्यो, यो साल मेरो ठूलो दशा रहेछ बाबु, भयभरको कमाई चोरले लग्यो, आज छोरो मरेको चिठी आयो, उता डल्ली रोएर मर्न लागेकी होली, भर्सेला परोस् साउ साउ, म भोलि घर जान्छु हजुर। भोलिपल्ट वीरबहादुरलाई पुर्याउन म पनि स्टेसनमा गएँ। धन सम्पत्तिको नाउँमा उसँग एउटा कब्जा फुक्लेको थोत्रो ट्याङ्क र एउटा पुरानो कम्बलको सानो गुन्टा सिभाएकै थिएन। इन्जिनले सिटी दिएपछि उसले गहभरि आँसु पारेर सलाम गर्यो। मेरो आँखाबाट पनि अचानक दुई थोपा आँसु खसे। रेल हिँडेपछि मैले धेरै बेरसम्म वीरबहादुरको झ्यालतिर हेरिरहेँ। मलाई आज आफ्नै परिवारको कुनै आत्मीय व्यक्ति बिछोड भए जस्तो दुःख भइरहेको थियो। नेपालमा भित्रभित्रै सल्किरहेको क्रान्तिको आगो एकैपटक दन्कियो। आफ्ना प्यारा प्रजालाई आजाद गराउनका निमित्त हाम्रा वीर सम्राट त्रिभुवन वीरविक्रम सहदेव 2007 साल कार्तिक 21 गते आफ्ना सारा परिवार लिई शरणार्थीका रूपमा नेपालको हिन्द दूतावासमा प्रवेश गर्नुभयो र कार्तिक 26 गते हिन्द सरकारका संरक्षणमा विमानद्वारा दिल्लीतर्फ प्रस्थान गर्नुभयो। त्यसै दिन रातको 3 बजे नेपाली काङ्ग्रेसले पूर्व माने भन्ज्याङदेखि लिएर पश्चिम महाकालीसम्म नेपालका सामन्ती सरकारका विरूद्ध गृहयुद्धको घोषणा गर्यो। काङ्ग्रेसले नौतनवा, गोरखपुर, पटना, लखनऊ, कटिहार इत्यादि ठाउँ ठाउँमा जनमुक्ति सेनाको भर्ती सुरु गर्यो। भारतका स्कूल कलेजहरूमा पढ्ने धेरैजसो नेपाली विद्यार्थीहरूले पनि क्रान्तिमा सक्रिय भाग लिए। हामी ठाउँ ठाउँका मेडिकल कलेजमा पढ्ने विद्यार्थीहरू पनि रेडक्रसमा काम गर्न निमित्त काङ्ग्रेसको हेड अफिसमा जम्मा भयौँ। म विराटनगरको सैनिक अस्पतालमा खटिएँ। रातको 9 बजे म हस्पिटलको वार्डमा प्रवेश गरेर घायल सैनिकहरूको जाँच गर्न लागेँ। त्यस्तैमा पर कुनाको बेडबाट एकजना घायल सैनिकले भन्यो, बाबु जय नेपाल। स्वर चिने जस्तो लाग्यो, तर ठम्याउन सकिनँ र बेड नजिकै पुगेँ। म अकमकेको देखेर छिड स्वरले भन्यो, चिन्नु भएन बाबु बिरबहादुरलाई? मेरो आश्चर्यको सीमा रहेन, उत्सुकतापूर्वक सोधेँ, बिरबहादुर तिमी यहाँ कसरी आइपुग्यौ? तिमी त घर हिँडेका थियौ। उसले आँसु झार्दै भन्यो, तपाईँसँग विदा भएर पर्सिपल्ट बिहान गोरखपुर पुगेँ। प्लेटफार्ममा अचानक देवता बाबुसँग भेट भयो र उहाँले आश्चर्य मानेर सोध्नुभयो, बिरबहादुर तिमी यस्तो छाँडसँग कहाँ जान लागेको? मैले रोएर आफ्नो हाल सबै भनिदिएँ अनि उहाँले गहभरि आँसु पारेर भन्नुभयो, अरे राम खसेछ, डलिला कस्तो छ नि? मैले भने ऊ पनि रोएर मर्न लागेकी छ। अनि देवता बाबुले भन्नुभयो, बिरबहादुर संसार यस्तै छ, अफसोस नगर। हामीले आजादीको लागि नेपालका सामन्ती सरकारसँग लडाइँ सुरु गर्यौँ। मुक्ति सेनाका निमित्त स्वयंसेवकहरूको बहुतै जरुरत छ। तिमी जस्ता बहादुर कमान्डर पाए एउटा मोर्चामा हाम्रो अवश्य विजय हुनेछ। तिमी घर जान पाउँदैनौ, सेनामा भर्ती हुनुपर्छ। मैले हात जोडेर भने, बाबु एकपटक डल्लीको मुख मात्र हेरेर आउन दिनुहोस् अनि जे भन्नुहुन्छ मान्नेछु। अनि उहाँले भन्नुभयो, हेर बिरबहादुर तिमीलाई यो कुरा सुनेर दुःख लाग्ला, मेरो पनि भदौमा जहान परलोक भएछन्। काखको छोरालाई दिदीले लगेर पाल्नु भएको छ अरे, उता सरकारले घरखेत जफत गरिराखेको छ, आफू चन्दा मागेर खान्छु भन त मेरो मन कस्तो भएको छ होला। तर याद राख, आमाको पुकारभन्दा स्वास्नी छोराछोरीको पुकार ठुलो होइन। जन्जिरले बाँधिएकी नेपाल आमा यसवखत आफ्ना समस्त सन्तान सामु हात पसारेर रोइरहेकी छिन्। आमाको बन्धन हामी सबैले मिलेर तोड्नुपर्छ। तिमीलाई थाहै छ सन् 42 गदरमा भारतका हजारौं लालहरूले देशका निमित्त कसरी हाँसी हाँसिकन आफ्नो प्राणको बलि दिए। तिमीलाई आमाको माया लाग्दैन? एक दिन मर्नु त छँदैछ, मानिसले मर्न जान्नुपर्छ। जुन जाति मर्न जान्दछ बाँच्न पनि त्यसैले जानेको हुन्छ। मलाई बिरबहादुरको कुरा सुन्न अझ हतार भइरहेको थियो। मैले अझै सोधेँ, ऊ भन्दै गयो, अनि के तपाईँलाई थाहै छ हामी देवता बाबुको आज्ञा काट्न सक्दैनौँ। उहाँले मलाई पनि प्लाटुन कमान्डरमा भर्ती गरेर विराटनगर पठाइदिनु भयो। त्यही बेला विश्वस्त सूत्रबाट थाहा भयो विराटनगरका सरकारी सेनाका मद्दतमा निमित्त नेपालबाट 300 फौज तराईको बाटो आइरहेका छन्। यो खबर पाएर हाम्रा सेनापतिले 100 जवान सिपाही दिएर सरकारी सेना रोक्ने काममा मलाई खटाउनु भयो। कोशी नदीको कुसाघाटमा सरकारी सेनासँग हाम्रो घमासान लडाइँ पर्यो। दुवैतिरका धेरै जवान हताहत भए। 300 जवानको अगाडि 100 जवान टेक्न कठिन थियो। हाम्रो मुक्ति सेनाका जवानहरूको हिम्मत टुट्न लाग्यो। मैले विचार गरेँ, सरकारी सेना अगाडि बढ्यो भने हाम्रा बाँकी रहेका जवान त अवश्य सोतर हुने नै छन्, साथसाथै विराटनगरका अरू 400 जवान पनि घेरामा परेर खत्तम हुनेछन्। अनि मैले आफ्नो सेनाका जवानहरूलाई भने, वीर जवान हो, आज मर्ने र मार्ने दिन हो, खबरदार कोही पछि नहट्नु। हाम्रो एक जवान र एक गोली शेष रहेसम्म पनि दुश्मनलाई एक पाइलो अगाडि बढ्न दिनुहुन्न। संख्यामा थोरै भए पनि हामीसँग सत्य र ईश्वरको बल छ। दुश्मनको मुटु हल्लिसकेको छ, बहुतै चाँडो हाम्रो विजय हुनेछ। अनि मेरा जवानहरूले फेरि आफ्नो शौर्य र पराक्रम देखाउन थाले। तर त्यही बेला दुश्मनले हानेको एक गोली मेरो छातीमा लागेर म बेहोस भएर गिरेँ। होस फेरिपछि मैले आफूलाई यही बेडमा सुतिरहेको पाएँ। एकछिनपछि फेरि उसले आँसु झार्दै भन्यो, बाबु लडाइँमा मैले धेरै पटक मृत्युसँग खेलवाड गरिसकेको छु, त्यसो हुनाले मर्नमा त मलाई अलिकति पनि फिक्री छैन, तर एकपटक डल्लीको मुख हेर्न पाइनँ, ठुलो अफसोस यही कुराको छ। मैले भने, अघि पनि तिमीले फौजमा काम गरेका थियौ र? जी, अघि मैले 2-4 गोर्खा रेजिमेन्टमा 5 साल नोकरी गरेको थिएँ। दोस्रो ठुलो लडाइँमा हाम्रो पल्टन बर्मामा लड्थ्यो। बिरबहादुर तिमी जस्ता बहादुर योद्धालाई यो खबर सुनेर खुसी नै लाग्ला। तिम्रो देवताबाबु पनि अस्तिको लडाइँमा शहीद हुनुभयो। ओहो, देवताबाबु बित्नुभयो? उहाँ महान पुरुष हुनुहुन्थ्यो। बिरबहादुर आँखा चिम्लेर दुवै हात जोडी एकछिन मौन बस्यो। अनि फेरि मतिर हेरेर उसले भन्यो, बाबु मेरा शरीरका पूर्जाहरू चुडिन लागेका छन्, घाउ साह्रै दुखी रहेछ, यसपटक म अवश्य बाँच्दिनँ, मेरी डलीलाई एउटा चिठी पठाइदिनु होला। मेरो गहभरि आँसु भयो। मैले भने, तिमी विश्वास राख बिरबहादुर, म डलीलाई चिठी अवश्य पठाइदिनेछु। मैले बिरबहादुरलाई पेनिसिलिनको सुई दिएँ, उसको पथ्येको व्यवस्था मिलाएर आफ्नो 4 साथी डाक्टर नरेन्द्र धोज जोशीलाई सुम्पेर म रात्रि विश्रामका निमित्त डेरातर्फ हिँडेँ। मेरा मनमा विचारको ज्वरबाट चल्न लाग्यो, ओहो मृत्युको रूप पनि कति प्रकारको हुन्छ। ऊ देशको निमित्त वीरगतिले मर्न लाग्यो, अरू हजारौं नेपालीहरू ठाउँ ठाउँमा कुकुर बिराला मरे जस्तो मरिरहेका छन्। अब डलीलाई चिठी पो के भनेर लेखिदिउँ? छोरो मरेको वर्ष दिन भएको छैन, लोग्ने परदेशमा यसरी मर्न लागिरहेछ, जग्गा जमिन साउले अँठाइराखेको छ, चिठी पाउँदा ती दिनहीन विधवाको हृदय कस्तो होला? लोग्नेको क्रियाकाष्ठ गर्ने पैसा पनि पो छ कि छैन? अब सायद उनीसँग बन्धक राख्ने गहना पनि केही होइन। मेरो मन एक तमासको भयो। बिहानीदेखि आकाश बादलले ढाकिरहेको थियो, टाइम टाइममा चिसो बतास चल्थ्यो, पुसको जाडोले तरुण रूप धारण गरेको थियो। म कपडा लगाएर अस्पताल जान तयार भइरहेको थिएँ। त्यस्तैमा पर क्षितिजमा ठूलो कोलाहल गर्दै मानिसहरू आउन लागेका थिए। अघिकी मुक्ति सेनाका हतियारबन्द सिपाहीहरू थिए, त्यसपछि एक हातमा आरती र एक हातमा माला लिएका महिला स्वयंसेविकाहरूको दल थियो, त्यसपछि 8 स्वयंसेवकहरूले एउटा लास बोकेका थिए। लास ठूलो राष्ट्रिय झण्डाले ढाकेर फूलमाला अबीर लावाले सिँगारिराखेको थियो। त्यसपछि राष्ट्रिय झण्डा लिएका पुरुष स्वयंसेवक र नागरिकहरूको दल थियो। सबैजना जोशका साथ बुलन्द आवाजले नारा लगाइरहेका थिए, इन्क्लाब जिन्दाबाद, वीर शहीद जिन्दाबाद, बिरबहादुर जिन्दाबाद। बुझ्दा अर्थी मेरै चिरपरिचित बिरबहादुरको रहेछ। मेरो आँखाबाट आँसुका धारा बग्न थाले। कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनेको वाचन गुरूप्रसाद मैनालीको नासो कथा संग्रहबाट लिइएको शहीद कथाको वाचन हो। अब अर्को कथा लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रोति सम्वेक तपाईँले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो तापलेजुङ, झापाको एफएम एजिट्युन्स र बिरता एफएम, इटहरीको सप्तकोशी एफएम, धरानको विजयपुर एफएम, रेडियो तेह्रथुम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, खोटाङको हलेसी एफएम, सर्लाहीको रेडियो एकता र ढुकढुकी एफएम, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम र रेडियो रामपुर, पोखराको रेडियो तरंग, तनहुँको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, गोर्खाको रेडियो गोरखकालीमा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, तिनाउ एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, हुम्लाको रेडियो कैलाश, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। हामी नासो कथा संग्रहबाट कथाहरू सुनिरहेका छौं। अब वाचन हुने कथाको शीर्षक छ प्रत्यागमन। शोभा बेलुकी पख कौशीमा उभिएर सुकाएका लुगाहरू बठाउन लागेकी थिइन्। रामु भर्याङमा ढङढङ गर्दै हतार हतारसँग उक्लेर आयो र शोभाका जिउमा टाँसिएर उनको औँला समाउँदै भन्यो, भाउजू तपाईँले टेलिफोन सुन्नुभएको छ? सुन्न हिँड्नुहोस् त, हामीले कति राम्रो टेलिफोन बनाएका छौँ। शोभाले रामुको कपाल समसमाउँदै भन्यो, कस्तो टेलिफोन रामु? रामुले पार लाउँदै भन्यो, बाँसको ढुङ्ग्रामा धागो बाँधेर एउटा ढुङ्ग्रो हाम्रो भोकटेको बोटमा बाँधेको छ, एउटा कमलको हलवा बेतको बोटमा। कमलले उहाँबाट बिस्तारो बोलेको ढुङ्ग्रामा टड्कारै सुनिन्छ भाउजू। जान्न म त्यस्तो जाबो टेलिफोन सुन्न। हिँड्नुहोस् न हिँड्नुहोस्, साँच्चै सुनिन्छ। मैले कमललाई कपाल कन्या भन्दा उसले कपाल कनायो, अनि उसले कान समात भन्यो, मैले कान समाए, टड्कारै सुनिन्छ। शोभा सुनेको नसुने गरेर कपडा पट्याउन लागिन्। रामु जाउँ कि जाउँ भनेर घोडा भुइँमा बजार्दै शोभाको औँला समातेर तान्न थाल्यो। आफ्नो कति काम बितिरहेछ, यो केटो नानावलीको उल्का गरेर डाकिरहन्छ भनेर शोभा मुसुमुसु हाँस्दै रामुका पछि पछि लागेर बगैँचामा पुगिन्। रामुले शोभालाई ढुङ्ग्रामा कान थाप्न लगाएर भन्यो, म परको ढुङ्ग्राबाट जे जे भन्छु तपाईँ त्यही त्यही गर्नुहोस् है भाउजू। रामुले शोभालाई ढुङ्ग्रामा कान थाप्न लगाएर भन्यो, म परको ढुङ्ग्राबाट जे जे भन्छु तपाईँ त्यही त्यही गर्नुहोस्। रामु दगुर्दै कमलको बगैँचामा गएर ढुङ्ग्रोबाट बोल्न लाग्यो। रामुले दायाँ हात उचाल्नुहोस् भन्यो, शोभाले हाँसेर देब्रे हात उचालिन्। रामुले नाक समाउनुहोस् भन्यो, शोभाले कान समाइन्। यसरी शोभाले विपरीत काम गरेको देखेर रामुले भुइँमा गोडा बजारेर रुन्चे मुख लाएर भन्यो, नाइ म बोल्दिनँ अब तपाईँसँग, नाक समाउनु भन्छु तपाईँ कान समाउनुहुन्छ। शोभाले हाँसेर भनिन्, भो भा भो, अब तिमी जहाँ जहाँ समाउनु भन्छ म उहीँ समाउँछु। अनि रामुले कपाल समाउनुहोस् भन्यो, शोभाले कपाल समाइन्। रामुले गालामा हात राख्नुहोस् भन्यो, शोभाले गालामा हात राखिन्। आफूले भने अनुसार शोभाले गरेको देखेर रामुले खुसी भएर शोभालाई भन्यो, भाउजू अब तपाईँ मलाई भन्नुहोस् त। शोभाले ढुङ्ग्रामा मुख लगाएर भनिन्, अब हिँड बाजाउँ, तिमीलाई भोक लागिसक्यो। रामुले दगुर्ती आएर शोभाका जिउमा टाँसेर उनको सारीको सबको समाउँदै भन्यो, अँ कसो हुँदो रहेछ हामीले भनेको, सुनियो कि सुनिएन? तपाईँ सुनिँदैन भन्नुहुन्थ्यो नि। रामुको गालामा मुहाई खाएर उसको हात समातेर शोभाले भनिन्, हिँड जाउँ माथि, लुगा त्यसै असरल छ। माथि लगेर शोभाले एउटा कचोरामा चिउरा जुरेबी हालेर रामुको हातमा दिइन् र आफू लुगा उठाउन कौशीतिर गइन्। रामु शोभाको सौतेनी देवर हो। शोभा दुलै भएर यस घरमा आउँदा रामु 1.5 वर्षको थियो, शोभा 16 वर्षकी थिइन्। त्यसै वर्ष रामुलाई शोभाका जिम्मा लाएर रामुकी आमा नफर्कने बाटो लागिन्। त्यसबेलादेखि रामुलाई शोभाले नै पालेर हुर्काइन्। अहिले रामु 7 वर्षको भयो, शोभा 22 वर्षकी भइन्। घरमा रामु, उसकी भाउजू र दाजु निर्मल बाहेक अर्को प्राणी कोही छैन। रामुका बाबु त ऊ वर्षदिन नपुग्दै मरिसकेका थिए, आमा पनि 1.5 वर्षमा गइहालिन्। अब यस पितृ मातृहीन शिशुका मातापिता शोभा र निर्मल नै छन्। घरमा उसका निम्ति सदा बाल साम्राज्य छ। शोभाबाट उसले प्रशस्त मातृत्व सुख पाइरहेको छ। शोभाको यस अलौकिक गुणको प्रशंसा टोल छिमेकका समस्त नरनारीले गरिरहेका छन्।
नजरिया सवरिया
लगभग 15 वर्षपछिको कुरा हो। रामु 22 वर्षका भए। यसै साल उनले प्रथम श्रेणीमा एसएलसी पास गरेर रिजल्ट निक्लेको दिन रामुले हस्याङ फस्याङ गर्दै तलामा उक्लेर शोभालाई बोलाएर भने, भाउजू म एसएलसी पास भएँ, सबैभन्दा पहिला भएछु। रामु कुर्सीमा बसेर शोभालाई पास भएको विवरण सुनाइरहेका थिए। शोभा कुर्सी पछाडि उभिएर आँखाबाट हर्सास रुझार्दै रामुको कपाल सुमसुमाइरहेकी थिइन्। आँसुका थोपा रामुका पिठ्यूमा खसिरहेका थिए। एउटा साधारण गरिब बाहुनका छोराले यति सफलताका साथ एसएलसी पास गरेको सुनेर सबैले प्रशंसा गरे। मानिसहरूले विशेष गरेर यसको प्रधान श्रेय निर्मल चन्द्रलाई दिए। महिनाको 60 रुपियाँ खाने भाषा पाठशालाको एउटा मामुली अध्यापकले भाइ उसमा पनि सौतेनी भाइलाई आफ्नो अनुपम त्याग र तपस्याद्वारा यत्रो उच्च शिक्षा दिलाए भनेर इष्टमित्र नस्नाता सबैमा खुब चर्चा भइरहेको थियो। यता भाइ फर्स्ट भाइ पास भएको देखेर निर्मलको पनि आनन्दको सीमा थिएन। चिनी जानेका जुनसुकै मानिससँग भेट हुँदा पनि थाहा पाउनुभयो हाम्रो रामु फर्स्ट भएर एसएलसी पास भयो नि भनेर सुनाउँदै हिँड्थे। उता खुसीका मारे शोभाका पनि भुइँमा गोडा थिएनन्। टोलछिमेका आइमाईसँग भेट हुँदा सबैलाई रामु पास भएको कुरा सुनाउँथिन्। यस कुरामा उनले आफ्नो ठूलो विजय सम्झेकी थिइन्। पास भएको दोस्रो साल गुरुपुरोहित उन्मत्तराज पण्डितले रामुलाई छोरी दिए। पुर्खाहरूले पनि आजसम्म आँक्न नसकेको त्यति ठूलो खानदानमा आफ्नो सम्बन्ध जोडिने भएकोले निर्मलको हर्षको सीमा रहेन। दरिद्र निर्मलले घर धितो राखेर खुब मन फुकाएर बिहेको सरजाम जोडे। दुला अन्माउने बेलामा रामुले शोभाका गोडामा रुपियाँ राखेर ढोगिदिए। शोभाले गहभरि आँसु पारेर रामुलाई दही खुवाइदिन्। बिहेको कामधन्दाले गर्दा शोभालाई नुहाउने धुने पनि फुर्सद थिएन। भोलिपल्ट बेलुकी पख बरियात फर्क्यो। शोभा सियालीको सरजाम लिएर ढोकामा उभिएकी थिइन्। अप्सरा जस्ती दुलही अगाडि लाएर रामु बिस्तारै आएर ढोकानेर उभिए। शोभाले दुलैको घुम्टो पन्छाइन् अनि गहभरि हर्सास्रु पारेर हाँस्दै रामुका मुखपट्टि हेरिन् र सियाली गर्न लागिन्। पर्सिपल्ट दिउँसो शोभा टोलछिमेका आइमाईहरूलाई बोलाएर भोज खुवाउन लागेकी थिइन्। उनको शरीर पछ्यौरा अस्तव्यस्त भइरहेको थियो। टोलका बुढी आइमाईहरूले भने, नानी बजै, रामु बाबुको उस जन्मकी आमा तपाईँ नै हुनुहुँदो रहेछ। टुरो देवरलाई पढाइ गुनाई मानिस तुलाएर उनको घरजम गरिदिनु भयो। तपाईँको ऋण रामुले 7 जन्म सेवा गरे पनि तिर्न सक्दैनन्। शोभा गहभरि आँसु पारेर निम्तालीहरूलाई खानेकुरा थप्न लागिन्। रामु आफ्नो कोठामा पल्टेर यी सबै कुरा सुनिरहेका थिए। बिहे भएको 2-3 महिनापछि रामु त्रिचन्द्र कलेजमा साइन्सका प्रोफेसर भए। महिनाको 60 भित्रिने निर्मलका घरमा अब 560 रुपियाँ भित्रिन लाग्यो। दरिद्र दानव कुम्लो काम्लो कसेर निर्मलका घरबाट बिदा भयो। रामु हरेक महिनाको पहिलो सातामा पुरा 500 रुपियाँको थैली ल्याएर शोभाका हातमा राखिदिन्थे। पहिलोपटक रामुले तलब थन्काउनु दिएका दिन शोभाले कोठाभित्र पसेर हर्सासु झार्दै मनमनमा भनिन्, मानिसहरू रामुलाई मेरो देवर भन्छन्। देवर होइन, छोरो हो। हाम्री जी आमाले 15 वर्षको उमेरमा बाला पाउनु भएको अरे भन्थे। दुलै बजेलाई रामुलाई मेरा जिम्मा लाएर जाँदा म 16 वर्षकी थिएँ। त्यसबेला रामु 1.5 वर्षको हुँदो। इत्यादि कल्पना गर्दै आँचलका छेउरी आँसु पुछेर शोभाले दामको पोको थन्काएकी थिइन्। रामुले पनि आफ्ना उप निर्मल र शोभाले लगाएको ऋणको हिसाब किताब बिर्सेका थिएनन्। दाजु भाउजूका प्रति बहुतै आदर र स्नेह गर्थे। यसबीचमा निर्मलका पनि 2 सन्तान जन्मे, छोरी वसुधा र छोरो अरी। उनीहरू पनि आफ्नो बाबुआमालाई भन्दा कान्छा बाबुलाई वर्ता पछ्याउँथे। रामु पनि दाजुका यी 2 छोराछोरीलाई असाध्यै माया गर्थे। दुवैलाई आफै पढाउँथे। हरिराति रामुसँगै सुत्थ्यो। कुनै दिन ठट्टा गरेर आमासँग सुत्न जा भने ठुसिएर झ्यालमा गएर उभिरहन्थ्यो अनि रामु हाँस्दै गई बोकेर ल्याएर आफूसँग सुताउँथे। रामु बाहिर डुल्न जाँदा हरि खुब ठाटिएर रामुको औँला समातेर सँगसँगै जान्थ्यो। साथीहरूले यो को हो भनेर सोधे रामु छोरो भनेर उत्तर दिन्थे। एक दिन रामुले कताबाट हो एउटी आइमाई लिएर आएर शोभासँग भने, अब पनि दिनौ आगामा पिल्चेर कति पकाइरहनुहुन्छ भाउजू? तपाईँको जिउ सुकेर आधा भइसक्यो। आज मैले एउटी भान्से बाहुनी खोजेर ल्याएको छु, अबदेखि यिनीलाई पकाउन लाउने गर्नुहोस्। सिकाए सघाएपछि अलिकति दिनमा तालिम हुन्छन्। शोभाले भनिन्, हुन्छ बा, मैले पनि साह्रै बरकत भएर कहाँ पकाउने गरेकी हुँ र जिउमा अघि जस्तो ताकतै छैन, हातगोडा करकरी खाइरहन्छ। त्यस दिन पनि शोभाको आँखाबाट 2 थोपा आँसु खसे। घरमा नोकर चाकर पनि थपिए। शोभाले अब उस्तो कामधन्दा गर्नु पर्दैन थियो। निर्मल चाहिँ आफ्नो कोठामा बसेर गुडगुडीमा तमाखु खाँदै जजमानहरूका चिना लेख्दै गर्थे। कुनै मानिस घर व्यवहारका कुरा सोध्न आयो भने, म केही जान्दिनँ, जे भन्ने हो ऊ सानु बाबुसँग भन भनेर आँखी भाउले रामुको कोठापट्टि इसारा गरेर देखाउँथे। रामुसँग भेट गर्न ठुल्ठुला मानिसहरू आउँथे। पढ्न आउने विद्यार्थीहरूको पनि ताती लाग्थ्यो। शोभा र निर्मलका सन्तोषको पाराभार थिएन। अस्तिको दरिद्र घर आज सम्पन्न देखियो। रामुको चकचकी देखेर मानिसहरू भन्थे, देख्यौ टुराको दिन फिर्दा यसरी फिर्छ। रामको दुलाई दुई चार महिनामा आएर दुई चार दिन बसेर जान्थिन्। यसरी दुई चार दिन बसेर गइन्जेल त उस्तो गडबडी केही भएको थिएन, परन्तु एक वर्षपछि चाहिँ बस्ने गरेर आइन्। आफू तामदानमा बसेकी थिइन्। पछि कोसेली र मालतालको खर्पन बोक्ने डोलीहरूको लर्को थियो। तामदानका साथमा खुब नक्कल पारेर सारी क्लिप लगाएका दुईजना आइमै पनि आए। हरि र बसुदा झ्यालमा बसेर आगन्तुकहरूलाई हेरिरहेका थिए। गरिब निर्मलका घरमा अघि कहिले पनि नपसेको यो नौलो हुल एक एक गरेर पस्यो। तलामा घुइँचोले तिल राख्ने ठाउँ भएन। शोभा माथिल्लो तलामा बसेर बुवार्तन गरिरहेकी थिइन्। दुलै रामुको खाटमा बसेर सुनका कल्ली फुकाल्न लागिन्। आएका दुईजना आइमाई चाहिँ हरि बसुदा बस्ने लम्पटमा ढसमस्स परेर बसे। त्यसरी नौला आइमाई आफ्ना बिछनामा बसेको देखेर हरि र बसुदा भागेर आफ्नै आमा भएका ठाउँमा गए। रामु त्यसबेला कलेजबाट फर्केका थिएनन्। रामु बेलुकी पख फर्कन्थे। घरमा पस्ने बेलामा उनी सधैँ बाटोदेखि नै हरि र बसुदालाई बोलाउँदै भित्र पस्थे। हरि र बसुदा पनि बा आउनुभयो भन्दै दौडेर छेडीमा पुग्थे। रामु आफ्नो जेबमा कहिले चक्लेट कहिले पेडाका साना साना दुईवटा पोका लिएर आउँथे र एक पोका हरिका हातमा एक पोका बसुदाका हातमा दिन्थे। अनि हरिको हात समाउँदै बिस्तारै भरेङ उक्लेर आफ्नो कोठामा बस्थे। रामुको टोपी र छाता थन्काउने काममा दिदीभाइको लुच्छाचुँडी पर्थ्यो। रामु परम आनन्दमा निमग्न भएर हरिका गालामा चक्क मही खान्थे र खाटमा उत्तानु परेर अङ्ग्रेजी अखबार हेर्न थाल्थे। एकछिनपछि शोभा एक हातमा खानेकुराको प्लेट र अर्को हातमा एक गिलास पानी ल्याएर रामुको टेबलमा राखेर जान्थिन्। नित्य अविराम गतिले यही क्रम चलिरहेको थियो। यसमा कहिल्यै त्रुटि हुँदैन थियो। नित्यका झैँ आज पनि रामुले चोकबाट हरि र बसुदालाई बोलाए, तर आज उनलाई लिन छिडीसम्म कोही आएन। उनी आश्चर्य भएर तलामा उक्ले अनि उनलाई सबै कुरा ज्ञात भयो। हरि र बसुदालाई खोज्दै उनी माथिल्लो तलामा पुगे। हरि र बसुदा कोसेलीका मिठाईहरू खान लागेका रहेछन्। रामुले आफूले ल्याएको चक्लेटको एक एक पोका हरि र बसुदाका हातमा दिएर आफ्नो कोठामा आए। एकछिनपछि शोभाले रामुलाई पनि कोसेलीको रसबरी र बर्फी ल्याएर दिइन्। रामुले नाखुम्च्याएर भने, भाउजू मलाई यसले सन्चो गर्दैन, हिजो अस्तिको जस्तै मुङको बारा र तरकारी ल्याइदिनुहोस्। शोभा बारा बनाउन भान्सातिर गए। एक दुई महिनासम्म त घरको पूर्वानुक्रम उति परिवर्तन भएन, तर त्यसपछि गरिबका घरमा धनीकी छोरी बुहारी भएर पस्दा बहुधा जुन किसिमको गडबडी उत्पन्न हुन्छ त्यसको पूर्वाभास देखिन थाल्यो। समाजमा देउरानीले जेठाजु र जेठानीका प्रति जुन आदर र विनयको व्यवहार गर्ने चलन छ त्यो पूर्ण भए जस्तो देखिएन। बोल्दा अलि ठुस्स परेर बोल्ने, जवाफ दिँदा अर्कापट्टि फर्केर झर्केर उत्तर दिने, अरूसँग कुरा गर्दा हाम्रो माइतमा त यस्तो छ भनेर धाक लगाएर कुरा गर्ने गर्न लागिन्। दुलै बजै कुनै काम छुँदैनथिन्। रामुको कोठाको बडार कुणार सफा सुगर पनि शोभाले नै गरेर गरिदिनु पर्थ्यो। दुलै बजेको काम चाहिँ जाडोमा कौसीमा गएर घाम तापेर उपन्यास हेर्नु र गर्मीमा लोग्नेका पलङमा पल्टेर सुतिरहनु सिवाय अर्को थिएन। कलेजका विद्यार्थीहरू पढेर फर्कँदा र सडकमा जात्रा ल्याउँदा चाहिँ खुब सिँगारपटार गरेर झ्यालमा बसिरहन्थिन्। राति चाहिँ लोग्नेसँग खुसखुस गरेर कुरा गरिरहेको सुनिन्थ्यो। दिक्क भएर अब शोभाले पनि काममा उस्तो जाँगर लाउन छोडिन्। रामुको कोठाको कसिङ्गर दुई तीन दिनसम्म त्यसै धुप्रिरहन्थ्यो। दुलैका कुरा सुनेर हो कि केले हो, आजकल रामुले आफ्नो तलब ल्याएर शोभालाई दिन छाडे। हरि र बसुदा पनि अचेल रामुको कोठामा उस्तो जाँदैनथे। कहिलेकाहीँ गए भने पनि कस्ता सोमत नभएका केटाकेटी भनेर दुलै आमा यत्र यत्र आँखाले हेर्थिन्। पकाएको भात बेलामा गएर खाइदिनथिन्। महिनामा दुई चार पटक भान्सा छोडिदिनु पर्थ्यो। उता छरछिमेकका आइमाईसँग कुराकानी हुँदा चाहिँ मलाई खानै नदिएर मार्न लागि भन्छन् अरे भन्ने सुनिन्थ्यो। अचेल रामुले पनि दाजुभाउसँग अघिको झैँ प्रेम र विनयले बोल्न छोडे। टोल छिमेकका आइमाईहरू निर्मलका घरको कुरा उठाएर काने खुसी गर्न लागे। एक दिन दुलैको कुरालाई लिएर दाजुभाइको सामान्य हिसाबसँग ठाकठुक पनि भयो। रामुले दाजु म छुट्टिएर बेग्लै बस्छु भने। रामुको कुरा सुनेर निर्मलले गभरि आँसु पारेर भने, पर्खिबा एकपटक भाउजूलाई लिएर तीन धाम गरेर आउँ अनि छुट्टिएलास्। जिन्दगीभर दुःख गर्दा गर्दै बुढो भइहालेँ, भाउजू पनि रोगी छ, हामी दुवैजना उतै मऱ्यौँ भने तैँले छुट्टिने कामै परेन। बसुदाको बिहे गर्ने बेला भइसक्यो, उसलाई एउटा बाहुनको छोरो खोजेर जिम्मा लगाइदिनु। हरि बालकै छ, उसलाई जे गर्नुपर्छ आफै जान्नु। म आफ्ना रापले आफै पिल्चिराखेको मानिसलाई किन खोज्छस्। शोभा चाहिँ अर्कापट्टि फर्केर देवर र पतिका कुरा सुन्दै आँसुका थोपा खसाल्दै गर्न लागेकी थिइन्। केही महिना यही क्रम चल्यो। एक दिन बिहानै एउटा कार र एउटा लरी घुइँ घुइँ गर्दै निर्मलका ढोकामा आएर उभिए। ज्यामीहरू रामका कोठाका मालताल ओसारेर लरीमा लाद्न लागे। दुलै बजैले माइतबाट ल्याएका मालमत्ताहरू एउटा सिन्कासम्म राखेर लरीमा लाद्न लगाइन्। मालमत्ता लादिसकेपछि रामुले कोठामा गएर दाजु भाउजूलाई ढोगिदिए अनि दुलैलाई लिएर मोटरमा बसे। मोटर हिँडिसकेपछि टोल छिमेकका मानिसहरूले भने, देख्यौ सौतेनी भाइको चारा, देवताको घरमा नभएको कुरो मानिसको घरमा किन हुन्थ्यो। रामु आफ्ना ससुराको जुद्ध सडकको घरमा बसेर नयाँ गृहस्थी चलाउन थाले। चाडबाडमा पनि दाजुका घरमा आउँदैनथे। पाँच छ महिनापछि दुलैले छोरो पाइन्। धुमधामसँग छोराको पास्नी गरे। त्यसमा पनि दाजुभाउजू हरि बसुदा कसैलाई बोलाएनन्। पास्नीका दिन शोभा कौसीमा बसेर धेरै बेरसम्म एक्लै रोइरहन्। मनमनमा भनिन्, हामीलाई नडाके पनि यी बालक छोराछोरीलाई त अवश्य डाक्नु पर्थ्यो, यी अजान बालकहरूले के बिराएका थिए र, आफूले हुर्काएका छोराछोरीलाई पनि चटक्क बिर्से। ओहो संसार कति मतलबी छ। निर्मलका घरमा फेरि उही अघिकै दुःख र दारिद्र्यको पुनरागमन भयो। उही मासिक 60 रुपियाँको आए, खोपामा उही टुक्रीको धमिलो बत्ती, उही फाटेका काने जुत्ता, उही घुँडा टालेका सुरुवाल, उही पुरानो एकाहार, दुःखले पुनराक्रमण गरे पनि उनी कति पनि विचलित भएनन्, किनकि जान्ने भएदेखि नै उनलाई दुःख र अभावले कुनै दिन छोडेको थिएनन्। त्यसो हुनाले दुःख सहनमा उनी अभ्यस्त भइसकेका थिए। यसबीचको दुई चार वर्षको सुख सन्तोषलाई उनले बादलको छाया जस्तो मानेका थिए। बिहान झिसमिसीमा उठेर खेसको एक सरो बर्को ओडेर बागमती पुग्थे, नुहाएर सूर्योदयसम्म जप गरेर घर फर्कन्थे, अनि पूजा गर्थे र शोभाले बनाएको दुई गाँस रुखा सुखा खाएर पाठशाला जान्थे। परमेश्वरले धनदौलतमा ठगेको भए पनि लक्ष्मी जस्ती पतिपरायणा पत्नी भएका हुनाले उनले सबै दुःख र अभावलाई बिर्सेका थिए। दुई वर्षपछिको कुरो, एक दिन बिहान शोभा भान्साको तर्खर गर्न लागेकी थिइन्। त्यस्तैमा एउटी तरुणी आइमाई निर्मलको घर सोध्दै तलामा उक्ली। अचानक एउटी नौली आइमाईलाई देखेर शोभाले उत्सुकतापूर्वक सोधिन्, कहाँबाट आयो कि नानी? जुद्ध सडक मास्टर बाजेको घरबाट। को मास्टर बाजे? मास्टर बाजे क्या? हजुरका देवर। देवर भनेको सुन्ने बित्तिकै शोभा झसङ्ग भइन्। उनका हृदयमा अनेक प्रकारका अमङ्गलसूचक भावनाहरू उठ्न लागे। सशङ्कित भएर सोधिन्, मास्टर बाजेलाई सन्चै छ? आगन्तुक आइमाईले गभरि आँसु पारेर भने, साह्रै बिरामी हुनुहुन्छ बजै, डाक्टर वैद्यहरू पनि खोइ तर लाग्ने गाह्रो भयो भन्न लागे। आज बिहान झिसमिसेमै म मर्न लागे, भाउजूलाई बोलाइदियो भनेकाले पनि लिन आएकी बजै, नलि नआउनु भन्नुभएको छ, आजकल खालि भाउजू भाउजू भनेर रोइरहनुहुन्छ। शोभाका आँखाबाट आँसुका थोपा झर्न लागे। आँचलका छेउली पुस्तै रुन्चे स्वरले भनिन्, यस्तो हुने रहेछ र पो, आज 10-12 दिनदेखि तारन्तार छाती चर्किरहन्छ। यति भनेर शोभा घरमा गर्नुपर्ने काम कुराहरू वसुधालाई अराउन सिकाउन लागिन्। दस बजीतिर शोभा रामुका घरमा पुगेर उनको कोठामा बसिन्। त्यसबेला रामुलाई निद्रा परेको रहेछ। रामुका कोठाको छाँटकाँट देखेर शोभा दुःखी भइन्। कोपारा नमाजेर कालो भइराखेको, पिगदानीमा झिङ्गा भन्किराखेका, ठाउँ ठाउँमा कसिङ्गर थोपिराखेका, मैला लुगाहरू यताउति छरिराखेका, किताब र छापाहरू जथाभावीसँग मिल्किरहेका, ओछ्यानमा मैलो तन्ना ओछ्याइराखेको, रामु पनि मैलो कमिज सुरा लगाएर मैलो दोलाइ उडेर सुतिरहेका, दुब्लाएर हातगोडा सिन्का जस्ता भएका, शरीर रक्तहीन, केश रुखो, अनुहार फुङ्ग उडेको, दारी जुङ्गा र हातगोडाको नङ लामा लामा भइराखेका, कोठामा बिरामी कुर्ने मानिस कोही पनि नबसेको, पल्लो कोठामा सानो छोरो रोइरहेको, घरको यस्तो विभत्स दृश्य देखेर शोभाको मन एकदमासको भयो। पल्लो कोठामा गएर छोरालाई बोकेर ल्याइन् र कोठामा छरिएका मालताल च्यार्न लागिन्। मैला लुगाहरू जम्मै एक एक गरेर बटुलेर पोको पारिन्। किताब छापाहरू पनि जम्मा पारेर टेबलमा थाक लगाएर राखिदिन्। कोपारा लगेर कोठा बाहिर बरन्डाको कुनामा राखिन् र छोरालाई काखमा लिएर रामुको ओछ्यान अगाडि चकलामा बसिन्। एकछिनपछि रामु बिम्जे आफ्नो अगाडि अप्रत्याशित जननी जस्ती भाउजूलाई देखेर रुन्ची मुखलाएर आफ्नो कपाल घिसार्दै भाउजूका गोडामा पुर्याएर छातीमा भक्कानु पारेर रुँदै छिण स्वरले भने, भाउजू म मर्न लागेँ, हरि र वसुधा कहाँ छन्? शोभाले आँसु झार्दै रामुको कपाल तकियामाथि राखेर उनको निधार छामिन्। भुङ्रो जस्तो जरुर आएछ। अनि शोभाले कपाल चुम्चुमाउँदै भनिन्, नरौ बा, म आइपुगेँ, अब तिमीलाई बिसेको हुन्छ। एकछिनपछि मैले कालो भएको धोती र मैलो जनेर आएको एकजना मानिसले एउटा मैलो गिलासमा बारी लिएर आएर रामुको अगाडि राखिदियो। शोभाले मनमनमा भनिन्, बिरामीको पत्ते आधा दिनमा तयार भएर आउँछ, उसमाथि यस्तो मैलो लोग्नेको गति यस्तो छ, स्वास्नी चाहिँ एकपटक पनि कोठामा बसेको देखिँदैन, घरमा स्वास्नी अगत्तिली भएपछि लोग्नेको यस्तै दुर्दशा हुन्छ। शोभाले बारी ल्याउने मानिसका मुखपट्टि हेरेर भनिन्, बारीले के तापकेमा पकाउने गरेको छ? उसले हो भन्यो। दुलै बजे खै नि उनले सोधिन्, आज मुमासँग दक्षिणकाली जान्छु भनेर बिहानै माइत जानुभयो। अब शोभाले रामुको सुश्रुबा हातमा लिइन्, बाकसबाट धोएका लुगाहरू झिकेर रामुका लुगा फेरिदिन्, ओछ्यानमा पनि धोएको तन्ना खोलहरू हालिदिन्, धोबी बोलाएर मैला लुगाहरू धुन दिइन्। कोठामा दिनको दुईपटक बढार कुडार हुन लाग्यो। कोपारा पिगदानीहरू रोजे माझिन लागे। कोठामा बिहान बेलुका दुई टाइम धुप सल्काइदिन्थिन्। औषधि र पत्ते टाइममा पर्न लागे। दिनरात रामुका सिरानेर बसेर रुमालले हम्किरहन्थिन्। आफ्नो दैनिक जीवनमा यति ठूलो परिवर्तन भएको देखेर रामु अपार आनन्दमा निमग्न भइरहेका थिए। भोलिपल्ट बिहान डाक्टर आए। कोठाको रौनक नै बदलिएको र एकजना प्रौढा नारी रामुका सिरानेर रुमाल हम्किरहेको देखेर डाक्टरले आश्चर्य भएर सोधे, उहाँ को हुनुहुन्छ? रामुले रुन्ची मुख लाएर भने, आमा। शोभाले गहभरि आँसु पारेर सारीको सबको कपालतिर तानिन्। अब रामु राम्रो प्रकारले आरोग्य भए, जिउ पनि निकै फेरियो। भान्सा कोठासम्म गएर खाना आउन लागे। आफ्ना कोठा र बारदरीमा टहल्न पनि थाले। एक दिन बेलुकी भएको एउटा कार आएर रामुको ढोकानेर उभियो। त्यसबेला शोभा भान्सा कोठामा रामुलाई चिया बनाइरहेकी थिइन्। रामु चाहिँ कोठामा बसेर शोभाको नुहाउने सारी पछ्यौरा आफ्नो धोती रुमाल एउटा तन्ना एउटा तकिया हालेर पोको बाँध्न लागे। पोको बाँधिसकेपछि रामु तारन्तार भाउजू भाउजू भनेर बोलाउन लागे। एकछिनपछि छोराछोरीको बाबु भइसक्दा पनि यस केटाको जिद्दी र अत्पत्ति स्वभाव कति गएन भनेर गुनगुनाउँदै शोभा एउटा प्लेटमा चिया कप र एउटा प्लेटमा पाँचवटा टुक्रा तारेको आलु चारवटा बिस्कुट लिएर आइन् र प्लेटहरू टेबलमा राखेर कुर्सी सोझ्याउँदै उनले भनिन्, आज चिया तयार पार्न अलि अबेर भयो, ल खाऊ। रामु छोरालाई अर्को कुर्सीमा राखेर आफू पनि कुर्सीमा बसेर चिया खान लागे। बिचबिचमा आलुका एक दुई टुक्रा छोरालाई पनि दिन्थे। शोभा कुर्सी लिएर उभिएर रुमाल हम्किरहेकी थिइन्। रामु लुगासुगा लाएर तयार भइरहेको देखेर शोभाले भनिन्, तिमी डुल्न जान आँट्यौ कारे बाबु, जिउमा तागत भरिएको छैन, अहिले डुल्न जानु हुँदैन बा। रामु केही बोलेन। ta चिया खाइसकेपछि हातछा धोएर मुख पुछे अनि छोरालाई उचालेर शोभालाई समाउन दिएर भने ल भाउजू अब घर जाउँ मोटर ल्याएको आधा घण्टा भइसक्यो शोभाले आश्चर्य मानेर भनिन् कहाँ घरमा जाने बाबु आफ्नो घरमा जहाँ तपाईँ बस्नुहुन्छ जहाँ दाजु बस्नुहुन्छ जहाँ हरि र बसुदा छन् मेरो घर त्यही हो भाउजू यहाँ यिनीहरूले मलाई अकालमा मार्छन् शोभाले गभरि आँसु पारेर भनिन् दाजुसँग एक वचन नसोधिकन जाए उनले भने मेरो देवता जस्तो दाजुले मलाई कुन दिन घरबाट निकाल्नु भएको थियो र आज सोध्ने आफै उम्लेर हिँडेको थिएँ आफै फर्केर जान्छु उहाँको स्वभाव मैले जानेको छु लुगा बाँधेको पोको चुन्ड्याएर रामु हिँडे शोभा छोरो काखी चापेर पछि पछि लागिन् रामु र शोभा मोटर निर पुगेपछि ड्राइभरले मोटरको ढोका उघारिदियो देवर र भाउजू मोटरमा बसे अनि मोटर हिँड्यो रामुको दुलाई चाहिँ झ्यालमा बसेर फतफताउन लागिन् केही बेरपछि मोटर निर्मलका ढोकामा पुगेर उभियो रामु लुगाको पोको झुन्ड्याएर तलामा उक्ले खोपामा टुकीको धमिलो बत्ती बलिरहेको निर्मल हरि र वसुधाहरू मैला लुगा लगाएर खाटमुनिको सुकुलमा बसेर तरकारीसँग चिउरा फाँक्न लागेका निर्मल अत्यन्त दुब्ला छुच्छ दारी पालेका हरि र वसुधा पनि ओइलाएका फूल जस्ता कान्तिहीन घर एकदम श्रीहीन यी सबै दृश्य देखेर रामुका गहभरि आँसु भयो मनमनमा भने शिव शिव मैले आफ्ना परिवारको कति ठूलो अनिष्ट गरेँ परमेश्वर म कृतज्ञ हुँ मेरा पौरखलाई धिक्कार छ श्रुति सम्वेगमा हामीले अहिले सुनेको कथा नासोक सङ्ग्रहभित्रको प्रत्यागमन कथा हो गुरुप्रसाद मैनालीको यो कथाको वाचनसँगै आजलाई हामी श्रुति सम्वेगबाट बिदा लिँदैछौँ अर्को साता फेरि भेटघाट हुने नै छ तबसम्मलाई प्राविधिक साथी दिनेश निरोला र म अच्युत घिमिरे बिदा चाहन्छौँ शुभरात्री